नमस्कार, कार्यक्रम नाली बेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। यो रेडियो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आधी घण्टा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सफलता, परिश्रम, चुनौती र अवसरसँगै जीवनका भोगाईले दिएको सिकाइका बारेमा कुरा गर्छौँ। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आआफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका हुन्छन्। तपाईँ हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारिएको रेडियो कार्यक्रम हो नाली बेली। आउनुहोस्, अब ढिलो नगरी आजको नाली बेली कार्यक्रम सुरु गर्न यहाँहरूबाट अनुमति माग्दै आजको रेडियो कार्यक्रम नाली बेलीमा कञ्चनपुरको बेतकोट नगरपालिका दैजीमा बस्ने पिङ्की दमाईसँग उहाँले गरेका अनगिन्ती कामहरू, उहाँले भोगेका भोकाईहरूको कथा व्यथासहित आजको रेडियो कार्यक्रम नाली बेली सुरु गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम नाली बेलीमा।
नमस्ते, म पिङ्की दमाई। मेरो घर चाहिँ दैजी छ, बसन्थला, अनि मेरो जन्मस्थान बैतडीको श्री गोकुलेश्वर भन्ने ठाउँमा भएको हो। मेरो जन्म 2047 साल मङ्सिर 9 गतेको थियो। अहिले म अब नागरिकताको हिसाबले 32 वर्षै भएको छ मलाई। मेरो उसै हिसाबले म हिँड्छु। म अहिले 32 वर्ष कि भइसकेकी छु। मैले 2055 सालमा श्री उच्च माध्यमिक विद्यालय गोकुलेश्वरबाट शिक्षा हासिल गरेँ। अनि मैले अहिले इन्टरसम्म पढेँ। इन्टर मैले 2059 सालमा इन्टर पास गरेर मैले छोडिसकेँ। तर पास गरेर मैले जिन्दगीमा केही पनि प्रगति गर्न सकेन अहिलेसम्म। अब त्यसपछि मेरो विवाह भयो। विवाह भएपछि म फेरि अझ 2037 साल भन्नाले कति सालमा म त्यहीँ बैतडीमा यो डिआइपी भन्ने कार्यक्रममा मैले काम गरेँ 18 महिना दलित विकास मञ्चमा। दलितकै काम गरेँ, दलितकै लागि काम गरेँ। हकहितका कुराहरू, यी कुराहरूलाई काम गरेँ। अनि त्यसमा पनि मलाई त्यति ऊ भएनन्। जुन दिनदेखि मैले अब यो पार्टीतिर आबद्ध भएँ, पार्टीतिर आबद्ध भएर मैले राम्रो काम गरेँ जस्तो लाग्यो। हाम्रो पहिला त हामी दलित छौँ, दलितले के गर्न सक्छ भनेर हामी हिम्मत हार्थ्यौँ। मैले जति पढे पनि मैले प्रगति गर्न के पनि सकेका थिइनँ। जुन दिनदेखि म अब यो फेडूसँग आबद्ध छौँ, त्यो दिनदेखि मैले पनि दलितका मान्छेलाई पनि यस्तो रहेछ, अनि उनका पनि हकित यतिका रहेछन् भन्ने थाहा पाएँ। र अहिले म पनि गरिरहेकी म नेकपा एमाले पार्टीमा हुनुहुन्छ, आबद्ध भएकी छौँ। मैले सदस्य हुनु, गाविस स्तरीय सदस्य छौँ। अहिले गाविस स्तरीय सदस्य हुनुहुन्छ।
समितिमा पनि हुनुहुन्छ
तपाईँ? म दैजी गाविसको समन्वय समितिको अनि उपाध्यक्ष पनि छौँ अहिले। अनि यो माइला विकासबाट यो पारालिगल कमिटी आउनु भएको छ। पारालिगल कमिटीले मलाई संयोजक पनि राख्नु भएको छ गाविस, यो वडा स्तरीय संयोजक।
जेमा पनि आफ्नो स्थान सुरक्षित गर्दै हुनुहुन्छ आफूलाई, जुन किसिमले तपाईँ अहिले चिनाउनु,
पूर्ण रूपमा त चिनाउनु भए जस्तो लागेको त छैन। अझै पनि हामी प्रयासमा छौँ, हामी चिनाउने प्रयासमा छौँ। हामीभन्दा पछाडिको पिँढीलाई पनि हामी सङ्घर्ष गरेर पछाडिको, हामीले नचिन्ने पनि पछाडिको पिँढीलाई चिनाउने सङ्घर्ष चेपिएका थियौँ, चेपिएका थियौँ। अहिलेको परिवेशमा हामी राम्रो तरिकाले अगाडि बढ्दैछौँ। हाम्रा पनि कुराहरूमा सहमति हुँदैछ। पहिला त हामी दलित माइला पढेर पनि के गर्ने भनेर त्यस्तै थिएँ सर। पहाडमा जन्म भएको कारणले म पहाडी मान्छे भयो के, तराईतिर झरेपछि पो थाहा भयो मलाई। अनि दलित माइला पनि पढेर के गर्ने, त्यही साँच्चै हुन पनि हो। मैले इन्टर पास गरेर पनि मैले केही जागिर पनि खान सकिनँ। म त्यत्तिकै घरमै बसेकी छु।
अनि यसको दोष कसलाई दिनुहुन्छ त?
दोष आफैलाई सर। हामीले सङ्घर्ष गरेन, सङ्घर्ष गरेन। सङ्घर्ष गरेको भए कस्तो पो हुन्थ्यो? तर हामी पढेर त पढेर पनि तर हामीले के पनि उपलब्धि गर्न सकेन। हामी जहाँ त्यहीँ अथाक त रहे। तर अहिलेको प्रयास, अहिलेको सङ्घर्षमा हामीले पनि थाहा भयो कि पढेर पनि हामीले केही न केही गर्नु रहेछ, गरेपछि सङ्घर्ष गरेपछि हुँदो रहेछ भन्ने थाहा भयो सर।
जस्तो पढाइबाट वञ्चित हुनुभयो, तपाईँ पढ्न सक्नु भएन भन्नु, के कारणले रोक्यो तपाईँलाई? आर्थिक अवस्थाले रोक्यो, परिवारले रोक्यो?
आर्थिक अवस्थाले नै रोकिए सर। हामी गरिबको कारणले पढाइबाट वञ्चित भए। बुवाकै घर छन्जेल, मैले इन्टरसम्म पढेँ। त्यसपछि विवाह भएपछि आर्थिक स्थिति कमजोर भयो अनि म पढाइबाट वञ्चित भएँ।
हुन त भन्छन् नि मान्छे विवाह गरेपछि झन् राम्रो घर राम्रो द्वार भन्छन् होइन?
अब त सर पहिला त अप्ठ्यारै नै थियो, तर अब विवाह भयो, विवाह भएपछि छोरछोरी भए, छोरछोरी भएपछि मैले भने कि अब पढाइभन्दा त अब घर धान्नु पऱ्यो भनेर मैले आफैले छोडेँ होइन स्कुल। अब छोडेँ, अब त मलाई अबको परिवेशमा अब राम्रै छ, अब त्यति आफत केही छैन। तर यति हो कि हामी दलित माइला पनि केही न केही गर्न सक्छौँ भन्ने प्रयासमा हिँडेकी छौँ। अब त्यस्तो आँट आया छ।
विवाहित भइसके पछाडि श्रीमान कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँ के गर्नुहुन्छ,
घरको जस्तो सङ्घ संस्थाका विभिन्न समितिभन्दा अलावा घरमा के गर्नुहुन्छ तपाईँ, तपाईँको श्रीमान, तपाईँको परिवारमा के को को हुनुहुन्छ?
मेरो घर परिवारमा हामी पाँचजनाको छौँ, एउटा श्रीमान, एउटा म, दुईवटा छोराछोरी, एउटा बुढी आमा, सासु आमा हुनुहुन्छ। अनि श्रीमान चाहिँ अहिले विदेश साउदी अरबमा हुनुहुन्छ, म चाहिँ घरमै छौँ, घरमै म सङ्घ संस्थातिर हिँडिरहेकी छु।
भने पछाडि श्रीमान विदेश हुनुहुन्छ होइन, के छ घर खर्च अथवा घर चलाउन धान्न सकिरहेछ
अहिले? श्रीमान विदेश गएदेखि घर धान्न सकिन्छ, पहिला त हाम्रो त्यस्तै थियो, दुइटैजना पढे लेखेका बेरोजगारी थिए, त्यही कारणले हाम्रो त्यति ऊ थिएन, जीवनमा उपलब्धि के भइरहेको थिएन। अहिले राम्रै छ, अहिलेको अहिलेको परिवेशमा राम्रै छ।
किन तपाईँ दुईजना पढाइको हुनुहुन्थ्यो भने श्रीमान कति पढाइ गर्नुभयो र पढेको मान्छेले त केही गर्नु सक्थ्यो नि त?
गर्न त सकिन्थ्यो सर, आर्थिक स्थिति कमजोर भयो, अब त्यति ऊ भएनन् के, श्रीमान पनि त्यस्तै भए, त्यति बेला उनले पनि जागिर खान सकेन, त्यस्तै भयो दुइटैजना। उनी इन्डिया श्रीमान पनि इन्टर पास हुन्, इन्टर पास, म पनि इन्टर पास
थिएँ।
राम्रै हुन्थ्यो सर, के गर्ने त, आर्थिक स्थिति कमजोर भइयो, अनि बालबच्चा भइयो, अनि बुवा हाम्रो सासु ससुराबा हुनुहुन्थे, ससुराबा भए पनि कस्तो हुन्थ्यो होला। अब तै पनि अब उनी भन्दा नि आफैले गर्नुपर्ने हो, जे भए पनि सपुत छोराले त आफै गर्छ भन्छन् नि, तर के गर्ने, हाम्रो बुद्धि विवेकले नै काम गरेन भन्छ, आफैलाई ऊ गर्छु म।
तपाईँलाई पढ्ने मौका पाएँ भने अहिले पढ्नुहुन्छ?
पढ्थेँ सर, म मौका पाएपछि पढ्थेँ, मेरो इच्छा थियो पढ्ने।
के गर्थ्यो भने तपाईँ पढ्न
सक्नुहुन्छ?
तपाईँको नाम लेखाइदियो अथवा तपाईँको फिस दिइदियो भने अवश्य पढ्न सक्छु,
पढ्न सक्छु सर, म सक्छु।
मान्छेले भन्छ नि पढ्ने त कुनै उनी उमेरै हुँदैन।
मैले इन्टर पास गरेदेखि फेरि छोडि नै हालेँ स्कुल,
घरेको कामधन्दा,
कामधन्दामै व्यस्त। अहिले कृषि काम गर्नु गरिरहेकी छु, अनि यस्तै समूह समूहहरूमा हेडी उठिरहेकी छु, त्यस्तै काम छ अहिले, त्यति केही छैन खासै।
अनि तपाईँको जीवनमा आइपरेका दुःखहरू, जीवनमा भोगेका समस्याहरू के रह्यो, कस्तो रह्यो यहाँसम्म यो पिँढीसम्म आइपुग्दा? अहिले श्रीमानसँग बसेर भनौँ, श्रीमान श्रीमती घर परिवारसँग बसेर जुन किसिमले हिँड्नु भएको छ तपाईँलाई?
म 2062 सालमा मेरो बिहे भयो होइन, बिहे भएपछि श्रीमान पनि बेरोजगारी भए, म पनि बेरोजगारी भए, केही थिएन घरमा पनि, समस्यै थियो, दुईवटा तिनवटा देउरानी जेठानी हुनुहुन्थ्यो होइन, हामीहरूलाई त्यति खान लाउनु पनि केही पुग्दैन थियो, अब नभन्ने कुरा के हो, अब आफ्नो आफ्नो जीवनको उसमा त। अनि फेरि मैले सोचेँ, अनि तिनीहरूले हामी दुइटैलाई बेरोजगारी भए हामीलाई आफ्नै बनाएर खाऊ यस्तो भन्ने कुरा गरियो, अलग गरिदियो र हामीले आफ्नै बनाएर खाएँ। अब अहिले हामीले 2-3 वर्ष धेरै दुःख काटियो सर, आफ्नो सिँढी लाउनको लागि धेरै दुःख गरियो, अहिले राम्रै छ, सुरुका दिनहरूमा, अहिले अब राम्रै छ, अहिले त्यति केही छैन।
तपाईँ त पढिसक्नु भएन, पढ्नु अगाडि पढाइ गर्न सकिरहनु भएको छैन, तर बालबालिकालाई आफ्नो बच्चाहरूलाई पढाउनु?
म त बालबालिकाहरूलाई त पढाउँछु, म मरी मेटी पनि मसँग जति सम्पत्ति छ, बरु बालबालिकाहरूको दिमागले राम्रोसँग पढाइ गरेपछि म पढाउँछु। अहिले मैले बालबच्चाहरूलाई पनि त्यहीँ बोर्डिङ हालेको छु, प्राइभेट स्कुल हालेका छौँ, बालबच्चाहरूलाई त म आफू शिक्षित भएको कारणले, मैले जीवनमा केही गर्न नसके पनि मैले शिक्षा हासिल गरेकी छु, केही न केही ज्ञान त म माथि छ र म आफ्नो बालबच्चाहरूलाई म मेरो जस्तो दुःखमा पर्न दिनेवाला छैन, वाली छैन उनीहरूको। म आफू भने आफूले हुन्छ, जागिर त पाउने कुरै भएन, आफूले दुःख काटेर पनि जसरी भए पनि म आफ्नो बालबच्चाहरूलाई शिक्षा हासिल गर्छु भन्ने मेरो चाहना छ सर।
अहिले त नयाँ संविधान आएछ देशमा, अब त दलितहरूको लागि व्यवस्था गरिएको छ, राम्रो छ भन्छन्, के तपाईँको पार्टीले भनेका कुराहरू पनि लागू भयो अथवा अहिले बनेको संविधान कस्तो जस्तो कस्तो छ जस्तो लाग्छ तपाईँलाई? दलितको लागि केही कुरा सुनवाई भयो जस्तो लाग्छ कि लाग्दैन? थाहा भएन है,
त्यो मैले त थाहा पाएको छैन सर।
पार्टीतिर कसरी आकर्षित हुनुभयो तपाईँ, समाजसेवा गर्दा गर्दै पार्टीतिर पनि?
म पहिला पार्टीतिर कसरी आबद्ध भएँ, म पहाडबाट बिहे भएपछि म तराई झरेँ, तराई झरेपछि म यस्तै हिँड्थेँ उठ्थेँ होइन, गाविसतिर गएँ, एक दिन म गाविसमा आफ्नो विवादार्थ गर्न गएँ गाविसमा, अनि गाविसमा विवादार्थ गर्न गएपछि त्यहाँ एउटा कार्यक्रम आया रहेछ, अनौपचारिक शिक्षाको कार्यक्रम आया रहेछ, अनौपचारिक शिक्षाको कार्यक्रम आएपछि मैले पनि सोचेँ, मैले सोधेँ सचिव सरलाई, सर मैले पनि दिए हुन्छ त भने, हुन्छ तपाईँ कुन ठाउँको हो भने, मैले भने म दैजीकै मान्छे हुँ तर म वडा नम्बर 6 बस्छु, अनि श्रीमान कहाँको हुन्छ, मैले श्रीमान त पहिलादेखि दैजीकै हुनुहुन्छ, अनि तपाईँको विवादार्थ छ कि नाइ भन्नुभयो, मैले भने आज म विवादार्थ गर्न आएकी छु, अनि नागरिकता छ कि नाइ भने, मैले नागरिकता छ, अनि तपाईँ दिनुहुन्छ त तपाईँको शैक्षिक योग्यता कति हो भन्ने सोधेपछि मैले भन्ने मेरो शैक्षिक योग्यता त इन्टर पास हो भनियो अनि तपाईँ दिनुहुन्छ त भने मैले दिनु सक्छौँ सर भने सरले भन्यो भ्याकेन्सी खोले आज जसले दिए पनि हुन्छ फेरि कम्पिटिसन हो भने अनि मैले दिएँ मैले अनि स्वयंसेवकमा दिएन अनि मैले निरीक्षकमा दिएँ अनि निरीक्षकमा म निक्लेँ म निरीक्षकमा निक्लेपछि मैले 9 महिना 9 वडामा कार्यक्रम चलाएँ अनि म साइकल जान्दैन थिएँ हिँडेर नै म 9 वडामा जान्थेँ निरीक्षकको रूपमा अनि कार्यक्रम चलाउँदा चलाउँदै म पार्टीतिर आबद्ध थिएँ साथीहरू मैले पनि पार्टीमा लागेपछि कस्तो होला म पनि लाग्छु भने ठिक छ तपाईँ पनि लाग्नुहोस् भने मैले अनि के भन्छन् सर त्यो सदस्यता कार्ड काटेँ अनि सदस्यता कार्ड काटी सकेपछि मलाई पार्टीतिर आबद्ध गर्यो आबद्ध गरिसकेपछि पनि पार्टीले मलाई गाविस स्तरीयको सदस्यमा राख्यो अनि गाविस स्तरीय सदस्यमा राख्यो फेरि पार्टीका कुराहरू पनि सिकेँ पार्टीमा लाग्दा लाग्दै अनि हामीलाई फेडोले पनि बोलाउनु भयो हाम्रो दैजी गाविसबाट नेकपा एमाले पार्टीबाट भनेर सदस्य बोलाउनु भयो अनि सदस्य बोलाउनु भएपछि म आफै गएँ मलाई नै बोलाउनु दलित महिलाको भएकै कारणले म आफै गएर अनि पार्टीमा पनि हामीले राम्रै तरिकाले काम गरेर अब पछाडि पनि राम्रै पार्टीले जुन दिन यो बैठक गोष्ठी होस्ठी हुन्छ त्यो दिन हामीलाई बोलाउँछन् हामी जान्छौँ
भोलि पार्टीमा राम्रो स्थान बनाउने सोचमा हुनुहुन्छ कि पार्टीलाई अब एकैछिन अब कहिलेकाहीँ हो भनेर सोच्नुहुन्छ कि पार्टीलाई निकै अब राम्रो नेता भएर आउँछु भन्ने त्यस्तो केही छ तपाईँले
छ सर म पार्टीमा राम्रो स्थानमा पुग्न सक्छु सकौँला कि भन्ने सोच छ म पार्टीतिर एकदम राम्रो चाहनाले नै हेर्छु म पछाडिको मान्छेहरूलाई पनि भन्छु मेरो पार्टीले पनि यस्तो गर्छ उस्तो गर्छ होइन हाम्रो पार्टीमा लागेपछि राम्रै हुँदो रहेछ सर मान्छेहरूलाई चिना परिचय हुँदो रहेछ होइन आफ्नो पहिचान हुँदो रहेछ पार्टीले पनि राम्रोसँग काम गर्ने तर पार्टीमा आफ्नो कुरा पनि राख्न सक्ने रहेछन् क्या आफ्नो भनाइहरू
परिवर्तनको
लागि दलित माइलाकै परिवर्तन म त भन्छु जहाँ भयो नि म दलित भएकै कारणले होस् या माइला भएकै कारणले होस् म दलितकै बारेमा कुरा गर्छु दलित म यहाँ गाउँ स्तरीयहरूमा पनि मैले कुन जुनसुकै ठाउँ पनि म आफ्ना समूहहरू बनाएका छन् म समूहमा पनि भन्छु कि म दलित माइलाको हकका कुराहरू नै गर्छु म यो सिद्धनाथ निभावीमा पनि म समितिमा सदस्यता थिएँ अहिले पनि हुनुहुन्छ काम गरेर गरिरहेकी
तालिमको कुरा गर्नुपर्दा तालिम कति लिनु
तालिम त सर मैले धेरै तालिम गाविस स्तरीयबाट पनि लिएँ अनि फेडोले पनि हामीलाई धेरै तालिमहरू सिकायो अनि मैले गाविसैमै गर्नुहुन्छ सब जुनसुकै सङ्घ संस्थाहरूबाट तालिम आएपछि मलाई बोलाउँछन् गाविसमा मान्छेहरूले बोलाउँछन् म जान्छु सबैले चिन्छन् सर मलाई पिङ्की दमाई भनेपछि यो दैजी गाविसको सबैले चिन्नुहुन्छ मलाई काम पनि गर्छु सर म काम पनि गरेकै छु अनि म दलित महिलाहरूलाई जुनसुकै मेरो मसँग आएपछि म सबैलाई गुहार्छु सहयोग मेरो सम्पर्कमा आएपछि उनीहरू समस्या म समाधान गर्न हिँड्छु कुनै दलित महिलाहरूको नागरिकता सागरितामा केही फरक अनि एकचोटि पोहोरसाल यहीँनिर एउटा आमाको 60 वर्ष पुगिसकेको रहेछ तिनले नागरिकता नपाएको एक दिन त्यस्तै गाउँमा झै झगडा पऱ्यो अनि मलाई पनि बोलाएँ म गएँ त्यहाँ गएपछि उनले भने बुवा तपाईँ त गाविसतिर हिँड्नुहुन्छ र मेरो त भत्तै मिलेको छैन म झन् मेरो बुढा त अपाङ्ग छ भन्नु मैले भने आमा तपाईँको उमेर पुगिसक्यो खै बुवा मलाई त्यो पनि थाहा छैन भने अनि मैले देखाउनुहोस् त हजुरको नागरिकता भने अनि उनले नागरिकता देखाउनु भयो मैले आमा तपाईँलाई त 60 भन्दा 61 भइसकेको रहेछ अनि मैले आफैले लगेँ उनको नागरिकता बनाइदिएँ अनि उनले मलाई भन्नुभएको थियो कि अनि उनको सहयोगमा म हिँडिराख्छु सर मसँग गुहारेपछि म सहयोगमा हिँड्छु महिलाहरूको
अरू महिलाको लागि
सधैँ भएर अगाडि हिँड्छु म दलित महिलाका कुराहरूमा म सधैँ अगाडि हिँड्छु
अबको इच्छा के सोच्नु भएको छ के भइदियो भने राम्रो हुन्थ्यो अथवा आफू राम्रोसँग जान सक्थ्यौँ भन्ने लाग्छ
अब सर अब दलित महिलाहरूको लागि यो संविधानले पनि राम्रो तरिकाले काम गरिदिएको भए राम्रो हुन्थ्यो आरक्षण सिटहरू पाइदिएको भए राम्रो त्यो दलितका महिलाहरू पढे लेखेका महिलाहरूलाई रोजगार पाइदिएको भए राम्रो हुन्थ्यो अनि त्यो संविधानमा पनि कागजमै मात्र लेखेर सीमित राखेर हुँदैन सर त्यो पनि लागू गरिदिया भए राम्रो हुन्थ्यो भन्ने सोचाइ छ मेरो
र अब म तपाईँले गरेको कामकै बारेमा सोध्छु तपाईँले भन्नुभयो फेडोमा आबद्ध भएपछि हामीलाई परिवर्तन भयो हामीले चाहिँ केही कुरा सिक्यौँ के छ केन्द्रसम्म जान सक्नुभयो केन्द्रमा काठमाडौँमा पनि यिनीहरूको अफिस छ त्यहाँसम्म पुग्नुभयो कि पुग्नु भएन त्यहाँ पनि तालिम लिन जानुभयो तपाईँ
गएँ सर म काठमाडौँसम्म पनि पुगेँ म काठमाडौँ पनि म तालिम गर्न पुगेँ त्यहाँ
कस्तो
कस्तो रह्यो तपाईँ तालिममा जानुभयो, कहिले जानुभयो, कसरी जानुभयो, कति वर्ष अगाडि?
दुई वर्ष अगाडि गएँ म, लगभग दुई वर्ष अगाडि गएँ काठमाडौँको कोपनटोलमा हाम्रो तालिम भएको, अनि त्यहाँ दुर्गा स्वप म्याडम हुनुहुन्थ्यो, उहाँले हामीलाई तालिम दिनुभयो, धेरै राम्रो सर, धेरै हाम्रो भनौँ क्या हाम्रो दिमागै खुल्ने तालिम भयो, त्यहाँ पनि राम्रै तालिम भयो।
के रहेछ दलित महिलाहरूको त्यहाँ के भन्नुभयो, उहाँले के सुन्नुभयो, के कुरा जान्नुभयो?
उहाँले भन्नुभयो कि दलित महिलाहरूले पनि जुनसुकै स्थानमा आफ्नो ठाउँ जुनसुकै ठाउँमा पनि आफूले जानुपर्छ, दलित महिलाहरूका लागि यति यतिका हक हितका कुराहरू आएका छन् तर हामी पछाडि पढेर गाउँमै सीमित भएर हामीले के पनि थाहा पाएको छैन, हामी केन्द्रका मान्छेहरूले हामीले जाने बुझेका कुराहरूलाई तपाईँहरूलाई पनि सिकाउनको लागि हामीले पछाडि पढेका महिलाहरूलाई पनि यहाँ पुर्याएर तालिम दिएको भन्नुभयो हामीसँग।
फेडोलाई कसरी सम्झिनुहुन्छ तपाईँले?
फेडोलाई त म सम्झन्छु, हृदयदेखि नै सम्झन्छु सर, फेडोले त हाम्रो आँखा कान धेरै खोलिसक्यो, म पढे लेखेको भएर पनि मलाई के पनि थाहा थिएन, तर फेडो बाहिरी ज्ञान मात्र थियो, त्यो केही थिएन सर, हामीले खालि कोरो विद्याको कागजको विद्या मात्र पढेँ, तर बाहिरी ज्ञान भन्ने कुरा त आउट नलेज केही पनि थिएन, जुन दिनदेखि हामी फेडोसँग आबद्ध भए अनि फेडोले हामीलाई आउट नलेज पनि सिकाउनु भयो र अहिले हामी फेडोको लागि राम्रो दृष्टिले हेरिरहेका छौँ, तर फेडोले हामीलाई साथ दिनेछ भन्ने आशा र भरोसामा पनि छौँ हामी।
ल अन्तमा के भन्न चाहनुहुन्छ तपाईँले आफ्नो जीवनमा अरू केही कुरा, यो कुरा मेरो कार्यक्रममा तपाईँकै कार्यक्रम हो खास गरी, तपाईँले छोडेको कुराहरू केही भन्नुपर्ने कुराहरू केही अरू छ यसो सम्झिनु भएको छ भने भन्न सक्नुहुन्छ, के भन्न चाहनुभयो?
ए भन्न चाहनु सर, अब भन्न चाहने कुरा, म मेरो बुवाको माइली छोरी हुँ अनि मेरो बुवाको नाम पदम राम दमाई हो र मेरो आमाको नाम जानकी दमाई हो, म गोकुलेश्वरमा मेरो जन्मस्थान हो, बैतडी गोकुलेश्वरमा मेरो जन्मस्थान हो।
भनेपछि घरमा घर परिवारलाई चाहिँ धेरै सम्झनुहुन्छ भन्न खोज्नु?
घर परिवारलाई सम्झिन्छ सर,
आमा बोले त पढाउनु भयो नि, अहिले त धेरै मान्छेहरूलाई पनि अहिलेसम्म पनि महिलाहरूलाई नपढाउने मान्छेहरू छौँ, जसमा अब हामी दलित समुदायका धेरै छौँ, तर पनि तपाईँको बुवा आमाले त्यति बेला पनि तपाईँलाई पढाए, त्यो चाहिँ कसरी भयो त्यहाँसम्म तपाईँको पढाइ?
हाम्रो त्यहाँसम्मको पढाइ कसरी थियो सर, मेरो बुवा शिक्षित हुनुहुन्थ्यो, बुवा शिक्षित हुनुहुन्थ्यो र हाम्रो समाजमा पनि सबै हाम्रो बुवाको घर नजिक सबै गैर दलितहरू थिए, दलितहरू कोही पनि थिएनन्, गैर दलितहरू थिए तर गैर दलितका छोराछोरी सबै पढ्थे होइन, अनि बुवा पनि शिक्षित हुनुहुन्थ्यो र बुवाले मेरो भन्नुभयो कि म एउटा बुवाको सम्पत्ति भन्ने कुरा केही थिएन, हामी गरिब परिवारको जन्म भएको थियो होइन, बुवा सिलाइ काम गर्नुहुन्थ्यो र हामीलाई पढाइ राख्नुहुन्थ्यो, बुवाले भन्नुभयो कि म मेरो छोरछोरीलाई म आफू शिक्षित भएको कारणले म पढाउँछु भन्थेँ क्या, बुवाले पढाउनु बाधा गरेनन्, दाइले पनि इन्टर बिएसम्म पढ्यो, बहिनीले अहिले बिएसम्म पढ्दैछिन्, मैले पनि इन्टरसम्म पढेँ।
भनेपछि शिक्षाको मामलामा तपाईँको बुवा आमा फ्यामिलीले चाहिँ
राम्रै गर्यो सर, हाम्रो बुवाले राम्रो तरिकाले हामीलाई पढाए।
तपाईँले यो दलित भनेर अवहेलना भएका कुराहरू भोग्नु पऱ्यो कि परेन, न दलित भनेर तपाईँहरूलाई जातीय छुवाछुतको समस्या के पाउनुभयो तपाईँले, दलित भनेर के रहेछ त समाजमा यो हेर्ने दृष्टिकोण कस्तो पाउनु?
दलित भनेर समाजमा हेर्ने दृष्टिकोण त धेरै नराम्रो रहेछ सर, म भन्नुपर्दा मर मेरो जीवनमा घट्यो घटे मेरो स्मरणीय क्षणस थियो, म भन्छु म 2055 सालमा सङ्कटकाल थिएँ, त्यति बेला परीक्षा मेरो म एसएलसीमा परीक्षा दिँदाखेरि 1 नम्बरै फेल भएर परीक्षा हाम्रो दार्चुला डिस्ट्रिक्टमा हुने भए, डिस्ट्रिक्टमा हुने बेला दार्चुलामा धेरै छुवाछुतको धेरै भेदभाव हुन्थ्यो सर, त्यति बेला धेरै भेदभाव हुन्थ्यो, म दार्चुला परीक्षा दिन जाँदाखेरि अनि साथीहरू सबै गैर दलित थिए, म मात्रै थिएँ दलितको एसएलसीमा, म मात्र मेरो क्लासमा म मात्रै थिएँ दलितको, अरू सबै गैर दलित थिएँ र तिनीहरूले सबै हाम्रो साँझ परेपछि सबै आफ्नो कोठामा गएर अनि होटलवालाले हामीलाई सोध्नुभयो, मेरो दाई र म हामी दुइटै भाइ बहिनी गएका थिएँ अनि तपाईँ को हुनुहुन्छ भने, अनि दाईले भन्यो आफ्नो सरहरू पनि सँगै थिए अनि हामीले भने जात त छुपाउनु परेन हामी दमाई भने, अनि उनले हामीलाई कोठामा बस्न दिएन र बोरी बिछाइदिए हाम्रो लागि, त्यति बेला म धेरै म आफै रोएँ के, म पनि गैर दलित भएको भए किन हुन्थ्यो र यस्तो, अनि साथीहरूले नुहाउने बेला पनि साथीहरू मल्लो नला धारामा नुहाएँ तर मैले तल को धारामा नुहाएँ सर, त्यति बेलाको त म धेरै सोच्छ, अहिलेको परिवेशमा त्यस्तो छैन सर, हामीले पढ्ने बेला छुवाछुत भनेपछि धेरै साथीहरू स्कुलमा गयो भने हामीले छोएको खानुहुन्थ्यो त्यति बेला, त्यो म धेरै सोच्छु तर त्यो नहोस् भन्छु, म अझै पनि मेरो बालबच्चाहरू स्कुल जान्छन् र मैले त शिक्षा हासिल गरे पनि भोगेकै छु छुवाछुतको कारणले, म यहाँसम्म पुग्यो तर छुवाछुत धेरै थियो उति बेला तर अहिले त्यति छैन, त्यही पनि छैन।
तपाईँ बस्ने गाउँ समाजमा तपाईँलाई जातीय विभेद त गर्दैन?
नै अहिले त छैन सर, त्यहाँ त जातीय विभेद अब स्थानीय सार्वजनिक ठाउँमा छैन तर घरभित्र हामीले त्यति थाहा पाएको छैन, हामी पनि त्यस्तो गरेको पनि छैन, हामीले उनीहरूले पनि त्यति भेदभाव गरेको छैन,
त्यसको खिलाफ पनि त बोल्नुहुन्छ?
त्यही त बोल्छु सर, म कसैले छुवाछुतको बारेमा भनेपछि छुवाछुत त साह्रो एकदम डोमेज गरेर बोले पनि म भन्छु समाजमा, तपाईँहरू किन दलित भनेर हेर्नु खोज्नुहुन्छ भन्छु म त्यसको लागि म बोल्छु अनि म दलित महिलाहरूको लागि त म बोलेकै हुन्छु जुनसुकै ठाउँमा पनि भन्छु म मेरो साथीहरू मेरो पछाडि म हाम्रो टोलमा दलित महिलाहरूकै टोल छ बढी अनि म दलित महिलाहरूलाई भन्छु साथी हो हामी सबै दलित महिला हौँ महिला एकै महिला हुन् सबै महिलाहरूले कसैले हामीलाई हेप्न चेपेपछि हामीले बोल्नुपर्छ बोलेपछि हाम्रो पनि कुरा सुन्ने मान्छे अगाडि रहेछन् भन्ने अब मलाई पनि थाहा भयो अनि तपाईँहरूलाई पनि म सुनाउँछु भन्छु
र कार्यक्रमबाट छुट्टिनका भए तपाईँको समूहले सञ्चालन गरेका कार्यक्रमहरू तपाईँको गाउँमा पनि समूह छ होइन
हजुर छ सर मेरो यहाँ छैन दलित माइला समूह छैन गैर दलितकै समूह आमा समूह यी समूहहरू छन् त्यो समूह त्यति बेला आउनु त भएको थियो फेडोबाट अनि हाम्रो यहाँ पछि मान्छेहरू पुगेनन् अनि त्यो माथि गयो माथि भएन यो समूह
अनि यो जुन अरू अरू समूहमा बस्नुहुन्छ नि जुन जुन स्कुल व्यवस्थापन समितिमा हुनुहुन्छ
हजुर
त्यहाँतिर तपाईँहरूको त्यो भयो अब राजनीतिक पार्टीभित्रबाट पनि भयो तपाईँ चाहिँ अर्कोमा पनि हुनुहुन्छ अर्कोमा पनि हुनुहुन्छ चार पाँचवटा ठाउँमा हुनुहुन्छ तपाईँले भनेका कुराहरू लागु गर्छ नि गर्दैन तपाईँ त्यहाँ बोल्नुहुन्छ कि बोल्नु
बोल्छौँ सर त्यहाँ बोल्छौँ हाम्रो दलितको लागि पनि यस्तो केही कार्यक्रमहरू आएपछि हाम्रो दलितको महिलाहरू पनि यति हुनु पऱ्यो भनेपछि लाग्छ हुन्छ सर जस्तै समूहहरू पनि आएपछि यहाँ गैर दलितका महिलाहरू हामीभन्दा नि त बढी जान्ने सुन्ने छन् होइन तिनीहरूले आफ्नो मान्छेलाई यस राम्रो तरिकाले दुई तिनजना आफ्नो मान्छेको बढी हाम्रो दलितको कम हालेपछि म भन्छु दलितको पनि यति मान्छे चाहियो नि त दलितको पनि त यति मान्छे हाल्नुपर्छ भन्छन् अनि मानिहाल्छन् त्यसमा त अब खै अब ठुलो ठाउँमा त मैले त्यति भनेकै छैन अब मैले पनि थाहा पाएको छैन अब उन ठाउँमा जहाँसम्म थाहा छ त्यहाँसम्म मैले भनेकै छु अब थाहा नभएको ठाउँमा त मलाई थाहा छैन सर
अब अन्तमा तपाईँ यस्तै दिदी बहिनी जसले चाहिँ पढेर अगाडि पढ्न पाएको छैनन् जसले चाहिँ गर्दाखेरि उनीहरूलाई समस्या भइरहेको छ उहाँहरूलाई आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ
म त पढ्न लेख्न दिदी बहिनीहरूलाई अझै पनि प्रयास गर पढ पढेर पढेको मान्छेले राम्रो तरिकाले काम गर्न सक्छ केही कुरा पनि बुझ्न सक्छ दलित महिलाहरूले पढ्नै पर्छ नपढेपछि हामी केही पनि बुझ्न सक्दैनौँ पढ्नुपर्छ र समाजमा हिँड्न उठ्ने बानी बसाल्नुपर्छ र समाजले पढेपछि ज्ञान सबै आफै आइहाल्छ र म त भन्छु समाजमा पनि कसैले छोरी बहिनीहरूलाई नपढाएपछि म भन्छु यिनीहरूलाई पनि त पढाउनुपर्छ यिनी पनि त एक घरका सदस्य हुन् छोराले मात्र पढेर के गर्छ छोरीले पनि त आजकलको जमानामा सबभन्दा बढी त छोरीले नै गर्छ पढाउनुपर्छ भन्ने मेरो भनाइ छ सर
रेडियो कार्यक्रम नालीबेलीमा हामीलाई फोन गरेर आफ्नो जीवनको उतार चढावका बारेमा बताउने पिङ्की दमाईलाई कार्यक्रमको अन्तमा धेरै धेरै धन्यवाद तपाईँ पनि यसै गरी आफ्नो जीवनको भोकाई सफलताको कथा वा आफूले गरेका सङ्घर्षका बारेमा आफ्ना भनाइहरू राख्न चाहनुहुन्छ भने हामीलाई 0995216615 मोबाइल नम्बर 9848726149 फोन गरेर आफ्नो नाम टिपाउन सक्नुहुन्छ हुन्छ त आजको लागि रेडियो कार्यक्रम नालीबेलीबाट प्राविधिक मित्र कमल चौधरीसँगै म कार्यक्रम प्रस्तोता सुरेन्द्र पालपाली पनि बिदा हुन्छु हस्त नमस्कार